वही तो योजना 3:18 देखिए 24, मेरा साना नानीहरू हो वचनले मात्र होइन जिब्रोले मात्र पनि होइन तर कामले र सत्यताले प्रेम गरौँ। अनि यसैबाट हामी सत्य बाटका रहेछौँ भनी थाहा पाउँछौँ र उहाँका सामु आफ्ना हृदयलाई मनाउनेछौँ, किनकि हाम्रै हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर त हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुराहरू जान्नुहुन्छ। प्रियहरू हो, हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरतर्फ हामीलाई साहस हुन्छ अनि हामी जे माग्छौँ सो उहाँबाट पाउँछौँ किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र जुन कुराहरू उहाँको दृष्टिमा मन पर्दछन् ती गर्दछौँ अनि उहाँको आज्ञा यही हो। उहाँका पुत्र येशू ख्रीष्टको नाममा हामीले विश्वास गर्नुपर्छ र उहाँले हामीलाई आज्ञा दिनुभए अनुसार एक अर्कालाई प्रेम गर्नुपर्छ अनि जसले उहाँका आज्ञाहरू पालन गर्दछ ऊ उहाँमा रहन्छ र उहाँ चाहिँ उसमा रहनुहुन्छ अनि यसैबाट उहाँले हामीलाई दिनुभएको आत्माबाट उहाँ हामीमा रहनुहुन्छ भने हामी थाहा पाउँछौँ। हामीले चाहिँ यो खण्डमा चाहिँ आज्ञा पालन र निश्चयता यो दुईवटा कुराहरू परमेश्वरको आत्माले सिकाइरहनु भएको देख्छौँ। विश्वासीले प्रभु येशूको चेलाले जति आफ्नो परमेश्वर पिताको आज्ञा पालनमा अगाडि बढ्छ त्यति नै पवित्र आत्माले उसलाई चाहिँ यहाँ ढुक्क पार्न थाल्नुहुन्छ, उसलाई चाहिँ उत्साह दिनुहुन्छ अनि निश्चयता आउने चाहिँ एउटा तरिका चाहिँ यसरी रहेछ। परमेश्वरले एउटा व्यक्तिलाई निश्चयता दिने हामीले जहिले पनि सोध्ने गर्छौँ, कोही व्यक्ति परमेश्वरको वचन सुन्दै आएपछि एक महिना दुई महिना एक वर्ष दुई वर्ष सुन्दै सुन्दै आउनुहुन्छ नि हामीले भन्छौँ त के तपाईँलाई निश्चयता भएको छ, के तपाईँ निश्चित हुनुभयो मैले मुक्ति पाएँ भनेर? कहिले पनि हामी तपाईँलाई चाहिँ अब निश्चित हुनुहोस् भनेर कहिले पनि हामीले भन्ने छैनौँ तपाईँलाई। यो निश्चयता हामी दिन सक्दैनौँ, यो निश्चयता चाहिँ उहाँको वचनले अनि उहाँको पवित्र आत्माले दिनुपर्ने कुरा हो अनि त्यो तपाईँलाई हुन्छ जब तपाईँले चाहिँ साँच्चै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ र त्यसपछि उहाँको आज्ञाहरू मान्न थाल्नुहुन्छ। मुक्ति चाहिँ सित्तैमा पाइन्छ, विश्वास गरेकै घडी मुक्ति पाइन्छ। एउटै आज्ञा नमानेको पनि मुक्ति पाइसकेको हुन्छ, केवल हामीले एउटा आज्ञा त मानेको हुन्छौँ त्यो के भने पश्चाताप गर विश्वास गर मौका आओ भन्ने आज्ञा चाहिँ हामीले मानेकै हुनुपर्छ। त्यो चाहिँ त्यो आज्ञा चाहिँ कुनै काम होइन, विश्वास गर्नु चाहिँ कुनै काम होइन। विश्वास गर्नु भनेको त केवल हामी उहाँका आउनु हो, आफूलाई पुरै उहाँको हातमा चाहिँ फाल्नु हो। हामी चाहिँ मानौँ के जस्तो भने चाहिँ आगो लागिरहेको ठुलो एउटा भवनमा छौँ, जस्तो चाहिँ गगनचुम्बी भवनहरूमा चाहिँ आग लागि भयो जब चाहिँ प्लेनहरू ठोकियो धेरै वर्ष अगाडि न्युयोर्कमा। अनि मानौँ चाहिँ त्यहाँ माथिबाट चाहिँ हामी चाहिँ भन्यो अरे तल चाहिँ जाली समातिदिनुहोस् म हाम फाल्छु भन्यो अरे है, अनि मान्छेहरूले चाहिँ एउटा एकदम बलियो खालको खसे पनि मान्छेलाई केही हानि नोक्सानी नपुर्याउने मान्छे पनि सुरक्षित हुने कल काल्पनिक है, किनभने त्यस्तो जालीमा ठोक्यो भने त फेरि फुत्त माथि जान्छ होइन। तर यो मेरो काल्पनिक उदाहरणहरू, अनि उनीहरूले चाहिँ लाम फाल भन्यो। अब तपाईँले के गर्नुपर्छ, तपाईँ यस्तो तल हेर्नुहुन्छ है डर पनि लाग्छ है डर लाग्छ, तर तपाईँले के गर्नुहुन्छ भने अब पुरै आफूलाई छोडिदिनुहुन्छ पुरै हावामा, त्यो त विश्वास हो है। उनीहरूले मलाई समात्छ भन्ने कुरा हो है। अब प्रभु येशूमा चाहिँ विश्वास गर्ने त्यसरी नै हो, उहाँले भन्नुहुन्छ ममा विश्वास गर, ममा म कहाँ आऊ म तिमीलाई बचाउन सक्छु म बचाउँछु, म तिम्रो लागि मरेको म बौरेर उठेको छु म जीवित छु, मेरो रगत तिम्रो पापहरू क्षमा गर्नलाई बगाइएको। अनि हामीले यो सुषमा सुनेर चाहिँ अब टाउकोदेखि पैतालासम्म एउटा एउटा रौँदेखि एउटा एउटा अङ्गहरू हामी चाहिँ पुरै उहाँमा भरोसा गर्नु परेको छ। खालि शारीरिक भन्न खोजे त होइन तर पुरा हृदयले हो। अनि जब गर्छौँ त्यही घडी हामी बचाइन्छौँ, त्यही घडी नै हामी परमेश्वर सन्तान हुन्छौँ, त्यही घडी हामी चाहिँ स्वर्गको नागरिक हुन्छौँ, त्यही घडी चाहिँ हामीले चाहिँ सबै पापहरूको क्षमा पाउँछौँ। त्यसपछि बचाएपछि मानौँ हामी त्यो जालीबाट यसो उत्रन्छौँ भनेर जस्तै, अनि त्यसपछि चाहिँ हामी अब प्रभुको आज्ञाहरू पालन गर्न थाल्छौँ। बाँच्नलाई होइन, बाँचिसक्यो है, अझ पनि हाम फालिरहनु परेको छैन नि होइन, मुक्ति भनेको घरिघरि पाइरहने होइन नि, अब त हिँड्न थाल्ने बेला भयो, अब त दगुर्न थाल्ने, अब उहाँको सेवा गर्न थाल्ने हो। अनि त्यसरी चाहिँ क्रिश्चियन जीवन पनि यस्तै हो, हामीले जब विश्वास गर्छौँ सुषमा सुनेर हाम्रो हृदयदेखि पश्चाताप गर्छौँ, हाम्रो सबै उपायहरूलाई चाहिँ हामीले इन्कार गर्छौँ, हामीले मानिरहेको सबै झुटा धर्महरू मूर्तिहरू सबै जुनको लागि ठुलो मान्दथ्यौँ, चाहे नाम पैसा पेसा व्यक्ति जोसुकै होस्, हामीले चाहिँ त्यसमा भरोसा गर्न छोडेर सबै नारायणीमा फाल्नुहोस् भने होइन, मूर्ति हो भने त फाल्नै राम्रो हो होइन, तर तपाईँको परिवार र पैसालाई त फाल्न फाल्नुहोस् त्यहाँ होइन, तर तपाईँको हृदय चाहिँ जब त्यहाँ तासिरहेको थियो तपाईँको हृदय चाहिँ त्यहाँबाट चाहिँ अब अलग गर्नुभयो, जुन कुरालाई चाहिँ सबभन्दा ठुलो मानदण्डमा थियो अब फर्केर चाहिँ प्रभु यीशुलाई तपाईँले लिन फर्कनुभयो, उहाँमा विश्वास गर्नुभयो। यसरी मुक्ति पाइन्छ, हृदयको कुरा हो, सबैले मुक्ति पाउने यसरी नै हो, पश्चाताप र विश्वासद्वारा। के तपाईँले यो गर्नुभयो? यो गर्नुभएको छैन भने तपाईँको जीवन बद्लिँदैन। जति क्रिस्चियन हुनु खोजे पनि तपाईँ साँचो क्रिस्चियन हुँदैन, जति भजन गाए पनि जति प्रार्थना गरे पनि जति ट्र्याक्स बाँडे पनि तपाईँ क्रिस्चियन हुनेवाला छैन, जति पैसा त्यो झोलामा राखे पनि तपाईँ क्रिस्चियन हुँदैन। तपाईँ चाहिँ सित्तैमा यीशु ख्रिस्टको बहुमूल्य रगतमा विश्वास गरेर आफ्नो हृदयको पश्चाताप र विश्वास गरेर मुक्ति पाइन्छ। अब यो यति महत्त्वपूर्ण छ कि त्यो नभएकोले नै कतिको जीवन कहिले बद्लिँदैन, किनभने त्यो भित्र नयाँ जन्म नै भएको छैन। अनि जति प्रचार सुने पनि जति अर्थीहरू पाए पनि उनीहरू बद्लिन सक्दैन, उनीहरू बद्लिँदैन। एक दुई दिन अलिकति केही प्रयास गर्ला अनि फेरि जस्ताको तस्तै। खाँचो के छ भने नयाँ जन्म पाउनु खाँचो छ, एउटा भित्र नै हामी नयाँ गरी परमेश्वरको आत्माद्वारा जन्मिनु खाँचो छ। हामीले आफूलाई जन्माउने भने होइन, हामीले चाहिँ यीशु ख्रिस्टलाई चाहिँ पुरा हृदयले चाहिँ लिनु परेको छ। त्यो चाहिँ तपाईँले चाहिँ आफै गरेको हुनुपर्छ। तपाईँले आफूलाई राम्रोसँग जाँच्नुहोस्। अनि पहिलो यो हुनाले चाहिँ तपाईँलाई धेरै मद्दत गर्छ यस सवालमा। अब त्यो भइसकेपछि हामी अब आज्ञा पालनको कुरा आउँछ। किन? किनभने हामी परमेश्वरको सन्तान हुन हामीलाई बचाइयो, उहाँको सेवकहरू हुन बचाइयो, अनि उहाँले चाहिँ मेरो इच्छामा हिँड नानीहरू हो, मेरो आज्ञाहरू यी यिनको यी कुराहरूले मलाई खुसी पार्छ, अनि म तिमीलाई चाहिँ डोर्याउँछु, सिकाउँछु, बल दिन्छु, सबै ज्ञान दिन्छु, ममा भरोसा। अनि त्यसैले दिनदिनै अब चाहिँ उहाँसँग हिँड्न प्रार्थना धेरै महत्त्वपूर्ण छ। वचन अध्ययन अनिवार्य छ। तपाईँ एक दिन दुई दिन तिन दिन वचन नपढ्नुहोस् त है, तपाईँ साँचो विश्वासी पनि च्यालाउनुहुन्छ। मलाई लाग्छ धेरैजना विश्वासी नपढ्नु कारण यही हो, वचनमा लगातार छैन, एक दुई दिन यसो पढ्छन् त्यसपछि फेरि दौडिन थाल्छ, अनि फेरि शनिबार फेरि सब हो त है वचन पढ्नुपर्ने है भने कहिले त्यो आदत बसेको छैन। अनि म त तपाईँहरूको लागि एकदम मलाई चाहिँ विचार जस्तो लाग्छ, तपाईँहरूले यस्तो कुरा गुमाइरहनु भएको छ, अनि तपाईँहरू कहिले पनि निरन्तर झन्झन बढ्ने झन्झन पवित्रतामा धार्मिकतामा ज्ञानमा जोसमा सेवामा नियमित भन्दा अरूको लागि नमुना हुने काम चाहिँ नहुनुको कारण यही नै हो। नियमित वचन अध्ययन, नियमित प्रभुसँग नजिक प्रार्थना, अनि त्यसको कुरा गर्न लागिरहेको छ आज हामीले चाहिँ। अनि त्यसैले यहाँ विषय के छ भने विवेकको कुरा छ। यहाँ विवेकले हामीलाई दोषी ठहराइरहेछ कि छैन भन्ने विषय आइरहेछ, जुन चाहिँ यहाँ चाहिँ हृदय भनेर भनेको छ। यहाँ उन्नाइस पदमा उन्नाइस बिस पदमा चाहिँ हृदयले हामीलाई दोष दिइरहेको छ भने छ, अनि एक्काइस पदमा चाहिँ हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने भनेछ। अनि यहाँ के सिकाउँदै हुनुहुन्छ भने परमेश्वरले चाहिँ हामी हाम्रो हृदयले हामीलाई दोष नदिएको अवस्था कायम राख्नुपर्छ, अर्थात् हाम्रो विवेक सफा राख्नुपर्छ। एकचोटि दोष पहिलो तिमोथी चारमा मसँग पठाउनुहोस् त, एकछिन यसलाई विचार गर। विवेक भनेको के हो? विवेक चाहिँ जब आदम र हवाले पाप गरे अदमको बगैँचामा, उनीहरूले पाप गर्ने बित्तिकै उनीहरू अब चाहिँ उनीहरूको विवेकले उनीहरूलाई चाहिँ दोषी ठहराउन भयो। त्योभन्दा अगाडि त थिनै थिएन दोषी ठहराउने काम, किनभने उनीहरू परमेश्वरको स्वरूपमा निष्पाप अवस्थामा बनाइएका थिए, तर उनीहरूले पाप गरेपछि चाहिँ उनीहरूको विवेक जुन चाहिँ परमेश्वरले राखिदिनु भएको उहाँको एउटा न्यायाधीश हो, परमेश्वरले हरेक मान्छेको यहाँभित्र हृदयमा एउटा न्यायाधीश राखिदिनु भएको छ, उहाँको प्रतिनिधि, उहाँको न्यायाधीश, जसले चाहिँ हामीले गल्ती गर्दा तिमीले गल्ती गर्यो भन्छ, हामीले ठिक गर्दाखेरि चाहिँ तिमीले ठिकै गर्यो भन्छ। त्यसैले विवेक चाहिँ हरेक व्यक्तिसँग छ, अनि चाहे मुक्ति पाएको व्यक्ति होस् अथवा नपाएको व्यक्तिमा पनि विवेक छ। खालि अब केही कुरा हेरौँ, पहिलो तिमोथी चारको अनि एक र दुई, पहिलो तिमोथी चारको एक र दुई, यहाँ चाहिँ मण्डली युगको अन्ततिर कसरी चाहिँ आत्मिक ह्रास आउनेछ इसाई हुँ भन्नेहरूको बिचमा, हामी क्रिस्चियन मण्डलीहरू हौँ भन्नेहरूको बिचमा चाहिँ झन्झन पतन, झन्झन पतन, झन्झन 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 हुनेछ भनेर चाहिँ भविष्यवाणी नयाँ नियमभरि छ है। त्यसलाई अङ्ग्रेजीमा अपोस्टसी भनिन्छ, ग्रिक शब्द हो, खडा भएको ठाउँबाट छोड्नु है, म यहाँ खडा छु यो ठाउँ छोड्नु है, म यता यहाँलाई छोडेर हिँड्नु भनेको मतलब सत्यमा खडा भइरहनु पर्ने व्यक्तिहरू चाहिँ सत्यलाई छोडेर एकातिर जानु, अपोस्टसी अथवा सत्य त्याग, कोही कोहीले धर्म त्याग भन्ने शब्द पनि प्रयोग गर्छ है, तर अर्थ चाहिँ त्यो हो, उनीहरूले ठाउँ छोडेको छ। अनि त्यसैले यहाँ चारको एकमा यसरी लेखेको छ, अब आत्माले भनेको पवित्र आत्मा परमेश्वरले स्पष्ट गरी भन्नुहुन्छ, के भन्नुहुन्छ, पछि आउने समयहरूमा, अनि अहिले ती समयहरूमा हामी जिइरहेका छौँ, पछि आउने समयहरूमा कति मानिसहरू बहकाउने आत्माहरूतिर र दुष्टात्माहरूको शिक्षाहरूतिर ध्यान दिएर विश्वासबाट भड्किएर जानेछन्। देख्नुभयो, ठिक अपोस्टसीको बयान हो यहाँ। विश्वास भन्नाले परमेश्वरको वचन बाइबलको सत्यताहरूलाई छोडेर उनीहरू चाहिँ झुटा शिक्षाहरूतिर चाहिँ लाग्छन् भनेछ। झुटा शिक्षक शिक्षाको स्रोत के हो, यहाँ स्पष्ट बताएको छ, जहिले पनि झुटो शिक्षाको स्रोत चाहिँ शैतान हो र उसका बहकाउने दुष्ट आत्माहरू हुन्, अनि उनीहरू यो कसरी हुनेछ, यो के उनीहरू चाहिँ अनजान भएकोले बिचरा उनीहरू चाहिँ सत्यबाट झुटमा गए भन्ने हो, होइन, उनीहरूलाई विश्वास साँचो विश्वास थाहा छ, उनीहरूलाई साँचो क्रिस्चियन विश्वास थाहा छ, विश्वासबाट भड्किएको भन्ने छ है, विश्वासै थाहा नभएन अथवा सत्य नै थाहा नभएन, सत्य थाहा थियो त्यो ठाउँबाट उनीहरू चाहिँ हटेका छन्। किन, किनभने उनीहरूले झुटोलाई ध्यान दिन थाल्यो, उनीहरूले सुन्न थाल्यो, सुन्न नहुने कुराहरू सुन्न थाल्यो, झुटो शिक्षाहरू सुन्न थाल्यो, यो सुनिरहनु पर्ने, यसलाई ध्यान दिइरहेको भए त्यो सुन्ने बित्तिकै यो झुटो हो भनेर उनले चिन्न सक्थे, सक्कली नोटलाई चिरेको भए यो नक्कली नोट भनेर चिन्न सक्थे, तर यसलाई ध्यान दिइरहेछ, उनीहरू सपनाहरूलाई ध्यान दिइरहेछन्, उनीहरू मनको आफ्नो दर्शनहरूलाई ध्यान दिइरहेछन्, उनीहरू चाहिँ कुनै चिज अनुभव गर्न खोजिरहेछन्, उनीहरू चाहिँ चङ्गाइ हुनु पाए मात्रमा ध्यान छ, अनि त्यसैले गर्दाखेरि चाहिँ शैतानले चाहिँ एकदम ऊ चाहिँ खुसीसाथ आफ्नो काम गर्न पाइरहेछ। अब दुई पदमा चाहिँ ध्यान दिनुहोस्, जसले भनेको चाहिँ यो झुटा शिक्षाहरूतिर लाग्नेहरूको विषयमा कुरा गर्दैछ, जो विश्वासबाट भड्केर गएका छन्, जसले कपट्याइको कारणले झुट बोल्छ, हो यी व्यक्तिहरू चाहिँ झुट बोल्नु केही न केही उनीहरूलाई। अब प्रभुलाई नचिन्दाखेरि तपाईँहरूमध्ये कतिजना झुट बोल्नुहुन्थ्यो, हात उठाउन लाग्यो भने, अब सिमन भाइले त अब हात उठाउन एकदम सिपाल हुन्छ, उहाँ त उठाइसक्नु भयो अनि सत्य हो, ठिक हो, धन्यवाद है, अन्त लगायो भने तपाईँ सबैले उठाउनुहुन्थ्यो कि हुनुहुन्थ्यो, खै मलाई थाहा छैन है, उठाउनुहुन्थ्यो होला, तर कतिजनालाई चाहिँ मन त झुट, सानो सानो झुट पो बोल्छु, म त कहाँ ठुलो ठुलो झुट, त्यस्तो मैले सानो सानो मात्र झुट बोल्छ क्या, त्यो त्यस्तोलाई पनि कहाँ झुट बोल्ने, त्यो बुझेला जस्तो झुटलाई, अब त्यस्तै त्यस्तै लाग्थ्यो मलाई पनि, तर कुनै पनि झुट झुट हुन्छ नि, बाबुहरू नानीहरू सानैदेखि डराउनु झुट बोलाउनु है, कुनै पनि कुरा सोध्यो हामीलाई है, अनि हामीले चाहिँ जे हो ठ्याक्कै त्यही भन्नु, यदि त्यहाँ कुनै कुरा नभन्नु बेस छ भने कहिले काहीँ त्यस्तो परिस्थिति आउँछ, झुट चाहिँ नबोल्नु तर म भन्दिनँ भन्नु भयो, म यो कुरा भन्न सक्दिनँ। जस्तो एउटा सानो धेरै वर्ष अगाडिको कुरा हो, एउटा परिवार विश्वासी परिवारलाई चाहिँ त्यहाँ यो चाहिँ युरोपमा भएको घटना हो, उनीहरूलाई चाहिँ अनि उनीहरू ठुलो घरानाको रहेछ, दरबार जस्तोमा बस्दो रहेछ विश्वासीहरू, अनि उनीहरूलाई चाहिँ अब सतावट आयो, समात्ने भयो, अनि बुवा चाहिँ भाग्यो, अनि परिवारलाई जम्मा गरेर सानो कति वर्षको 8-10 वर्षको बालकलाई सोधेछ, तिम्रो बुवा कहाँ छ? उसले झुट चाहिँ बोलेन तर उसले भन्यो, म चाहिँ भन्नेवाला छैन, मेरो बुवा कहाँ छ म भन्दिनँ। झुट चाहिँ बोलेन ठिक, अनि साहस पनि गरेँ म भन्ने तिमीहरूलाई भन्दिनँ भनेर, है शत्रुहरू यहाँ भालासाला लिएर आएका थिए। त्यसैले हामी झुट चाहिँ कहिले बोल्नु हुँदैन, बरु म भन्न सक्दिनँ भन्ने, है झुट चाहिँ नबोल्नु है। अनि यो एकदम महत्त्वपूर्ण छ, किनभने झुटको बाबु चाहिँ शैतान हो, अनि हाम्रो हामीले अस्ति मिसन कन्फरेन्समा पनि सुनिरहेका थियौँ है, हाम्रो नेपाल समाजको पृष्ठभूमि चाहिँ हिन्दू धर्म हो, अनि हिन्दू धर्म चाहिँ झुट बोल्नु चाहिँ ठुलो कुरा भयो। देवताहरू नै एकअर्कासँग छल गरिरहेका हुन्छन्, एकअर्कासँग उनीहरूले चाहिँ झुट बोलिरहेका हुन्छन्, अनि कहिलेकाहीँ झुट बोल्नु पनि धर्म हो भनेर पनि सिकाइरहेको हुन्छ। त्यसैले झुट चाहिँ सामान्य लाग्छ, अनि हामी त्यस्तो पृष्ठभूमिमा आएका व्यक्तिहरू भएकोले हामीलाई विशेष हामीलाई चेतावनी धेरै चाहिएको छ यस विषयमा। अनि यदि हामी चाहिँ हाम्रो बोलीमा जहिले पनि सत्य हुन हामीले सिक्यौँ, हामी प्रभुको डर मान्यौँ भने प्रभुले हाम्रो जीवनलाई प्रयोग गर्न सक्नुहुन्छ, झुटलाई प्रयोग गर्न सक्नुहुन्न। अलिअलि झुटलाई ठाउँ दिउँ हुँदैन, उहाँलाई चाहिँ एउटै पनि झुट भन्नु, उहाँमा अन्धकार छँदै छैन, पहिले भन्दा 1:5 लेखेको छ। अनि यहाँ हेर्नुहोस् 2:4, अब विवेकको कुरा आउँदैछ, जसले कपट्याइको कारणले झुट बोल्दछन्। कपट्याइको कारणले भन्नाको मतलब चाहिँ उनीहरूको भित्र हृदयमा चाहिँ कपट छ, उनीहरू कपट भनेको शब्द जुन ग्रिक शब्द अङ्ग्रेजीमा हिपोक्रेसी भनेर आएको छ, त्यसको माने चाहिँ मुकुण्डमुनि भनेको है, मुकुण्डमुनिको एक्टिङ भनेको यो शब्द है, अथवा अगाडि चाहिँ एउटा मुकुण्ड लगाएछ जस्तो लाखेले अथवा कुनै एउटा एक्टरले लगाएको छ होइन, अनि त्यहाँ मुनि रहेर चाहिँ ऊ चाहिँ अभिनय गर्दैछ, त्यसैले बाहिर चाहिँ हाँसिरहेको होला ऊ त्यो अनुहार चाहिँ, भित्र चाहिँ वास्तवमा नहाँसेको हुनसक्छ, खालि देखाउनलाई मात्र हो। कपट भनेको चाहिँ बाहिर एउटा भित्र अर्को, कपटको कारणले झुट बोल्दछन् जसको विवेक चाहिँ तातो फलामले डामिएको हुन्छ। ओहो, तातो फलामले कहिले डामेको छ तपाईँलाई है? तातो फलामले यदि छाला मजाले डामियो भने के हुन्छ है? त्यो छालाले चाहिँ पछि त्यसको नसाहरू मर्छ, नसाहरू मरेपछि के हुन्छ? नसाहरू मरेपछि चाहिँ सिमट्दा पनि थाहा पाउँदैन, छुँदा पनि थाहा हुँदैन है, यसको संवेदना हराएर जान्छ। अब विवेक चाहिँ एकदम संवेदनशील, हाम्रो आत्मिक स्नायु प्रणाली जस्तो हो, हाम्रो आत्मिक नैतिक एउटा सङ्केत प्रणाली जस्तो हो, जब त्यहाँ गडबड हुन्छ त्यहाँ चाहिँ ट्या 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 त्यो बत्ती बल्न थाल्छ, आवाज आउन थाल्छ, विवेक चाहिँ त्यस्तो हो, गल्ती गर्न साथ त्यहाँ चाहिँ वी 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 भित्र चाहिँ चल्न अब कराउन थाल्छ है, अनि हामीलाई चाहिँ छटपट हुन थाल्छ, त्यो राम्रो हो। यदि हामीलाई यहाँ आगोले पोल्दाखेरि पनि हामीलाई थाहा नहुनु है, आगोले यहाँ चाहिँ अथवा सिउले घोज्दाखेरि पनि थाहा नहुने, चक्कुले काट्दाखेरि पनि हामीलाई थाहा नहुने हो भने त त्यो त नराम्रो हो, किनभने हामी चाहिँ मर्न सक्छौँ, तर च्वास घुस्न साथ थाहा पाउने पश्चात पाउने साथ हामी चाहिँ होसियार हुन सक्छौँ है, अनि हामीले आफूलाई रक्षा गर्न सक्छौँ। विवेक पनि त्यसको लागि हाम्रो आत्मिक नैतिक सुरक्षाको लागि परमेश्वरले चाहिँ यो सुरक्षा प्रणाली राखिदिनु भएको छ। तर यहाँ चाहिँ के भनेको छ भने यस्ता मान्छेहरूले चाहिँ विवेकलाई नै बिगार्न सक्छन्, नसालाई बिगारे जस्तै विवेकलाई नै नष्ट गरिदियो भने, तातो फलामले डामे भने के हुन्छ? विवेकले चाहिँ काम गर्न छोड्छ, झुट बोल्दाखेरि हामीलाई केही पनि लाग्दैन, हामीलाई चाहिँ नराम्रो कुराहरू बोल्दाखेरि पनि केही न केही, नराम्रो कुरा सुन्दाखेरि पनि केही न केही सामान्य, नराम्रो कुरा हेर्दाखेरि पनि केही न केही सामान्य। हामी चाहिँ पापमा त मरेकै थियौँ आमाको गर्भदेखि नै। परमेश्वर तर परमेश्वरले एउटा राखिदिनु भएको विवेक भन्ने कुरालाई पनि मान्यो भने हामी त झन् आशारहित अवस्थामा पुग्छौँ, किनभने विवेक रहन्जेल चाहिँ हामीलाई पापबाट म फर्कनुपर्छ, मलाई समस्या छ, मलाई चाहिँ परमेश्वर चाहिन्छ, मलाई पापको क्षमा चाहिन्छ, मलाई मुक्ति चाहिन्छ भन्ने त्यहाँ महसुस हुन सक्ने ठाउँ हुन्छ। विवेक मरेपछि चाहिँ खतम भयो। त्यसैले यहाँ चाहिँ विवेकको महत्त्व यसबाट हामी देख्छौँ। मसँग चाहिँ एकपटक अब पहिलो कोरिन्थी चारमा छ, अब विश्वासीको विवेकको बारेमा पनि हेरौँ। विश्वास नगर्ने झुटा शिक्षकहरूको तातो फलामले डामिएको विवेक अलिकति हेऱ्यौँ, तर अब प्रभुलाई चिनेको जनहरूको विवेकको बारेमा पनि हेरौँ। प्रभुलाई पाएपछि तपाईँको विवेक जागेर आउँछ, पहिलाभन्दा अति नै संवेदनशील हुन थाल्छ, सानो गल्ती पनि अब ठुलो लाग्न थाल्छ। अब फेरि मैले हात उठाउन लगायो भने तपाईँले उठाउनुहुन्थ्यो होला, तपाईँ को कसलाई यो जीवनमा भएको छ के बुझ्दैछ है। धन्यवाद। अनि हुनु पर्यो, अनि तर त्यो भए पनि मान्छेको विवेक चाहिँ सिद्ध छैन, विश्वासीको विवेक पनि। अर्थात् कति कुरा हाम्रो विवेकबाट पनि हामीलाई थाहा नहुन सक्छ, हामीले गल्ती गरिरहेछौँ, गहिरो गहिरो कुराहरू। जस्तो कि हामीले चाहिँ सोच्छौँ, ओहो आज त म ट्र्याक्स बढ्न गएँ, आज त मैले प्रचार गरेँ, सुसु मात्र सुनाएँ मैले है, अथवा मैले चाहिँ प्रभुलाई यति दिएँ मेरो आम्दानीबाट। अनि हामीले चाहिँ कहाँ भित्र चाहिँ कुनै स्वार्थ पनि हुनसक्छ, हामीले चाल नपाउन सक्छ, कतै घमण्ड पनि हुनसक्छ, चाल नपाउन सक्छ, अनि अरू कुराहरू हुनसक्छ, अनि त्यो थाहा हुँदैन हामीलाई, नहुनसक्छ। अनि हामीले चाहिँ त्यसैले निरन्तर के गर्नुपर्छ भने भजन सङ्ग्रह 139 को प्रार्थना गरिरहनुपर्छ 23 र 24 पदमा, एकचोटि छ नि, औँला यहीँ राख्नुहोस् पहिलो कोरिन्थी 4, एकैछिनलाई त्यहाँ जानुहोस् त मसँग, भजन सङ्ग्रह 139:23-24। विशेष गरी हामी नयाँ विश्वासीहरू हुँदाखेरि जति हामी प्रभुसँग कम हिँडेका छौँ त्यति नै कम हामीलाई संवेदनशीलता हुन्छ। जति हामी प्रभुसँग हिँड्यौँ, खालि प्रभुलाई पाएको धेरै वर्ष मात्र भने होइन, प्रभुलाई पाएको धेरै वर्ष भएर पनि बच्चै हुनसक्छ, तर मैले भन्न खोजेको प्रभुसँग निरन्तर जति धेरै हिँड्यौँ त्यति हामी चाहिँ पापप्रति संवेदनशील हुन्छ, अनि हामी चाहिँ पवित्र आत्माले हामीसँग बोल्नुभएको हामीले थाहा पाउँछौँ हाम्रो पाप देखाउँदाखेरि। भजन सङ्ग्रह 139:23-24 यो प्रार्थना चाहिँ आफ्नो प्रार्थना बनाउनुहोस्, दिनहुँ बनाउनुहोस्, हरेक दिन हो, कुनै कुनै प्रार्थना त हरेक दिन चाहिन्छ। मेरो सल्लाह भयो भजन सङ्ग्रह 139:23-24, हे परमेश्वर मेरो जाँच पडताल गर्नुहोस् र मेरो हृदयलाई जान्नुहोस्, मलाई जाँच्नुहोस् र मेरो विचारहरू बुझ्नुहोस्, अनि हेर्नुहोस् कहीँ ममा दुष्ट चालको छ कि र मलाई अनन्तको मार्गमा डोर्याउनुहोस्। किन दाउदले यसरी प्रार्थना गर्छन्, किनभने उसलाई थाहा छ कि उसको हृदय छली छ, अनि उसले चाहिँ आफ्नो जीवनमा केही नदेखे पनि केही हुनसक्छ, त्यसैले प्रभु तपाईँले सब जान्नुहुन्छ भन्ने एकदम नम्र छ है। उसले चाहिँ होइन मैले त सबै आज्ञा पालन गरिरहेको छु, म त एकदम ठिक छु, त्यसरी हिँडिरहेको छैन, ऊ चाहिँ आज्ञा पालन त गर्दैछ, तर चाहिँ कहीँ म जसरी पालन गर्नुपर्ने गरिरहेको छैन कि, जस्तो हृदयले मैले चाहिँ तपाईँलाई प्रेम गर्नुपर्ने गरिरहेको छैन कि, मलाई जाँच्नुहोस् भन्दैछ। यो चाहिँ सही स्थान हो। अब पहिलो कोरिन्थी 4 अध्यायमा जानुहोस् मसँग, पहिलो कोरिन्थी 4 अध्याय। अनि एउटा अर्को कुरा पनि यस सन्दर्भमा चाहिँ तपाईँलाई रोक्नुपर्छ होला, के अरे पहिलो कोरिन्थी 4 त तपाईँले छोड्नु भएको छैन है, तर यूहन्नामा यस रोक्न लगाउनु पर्ने थियो। यूहन्नाको तपाईँ 21 अध्यायमा जानुहोस् त मसँग, 21 अध्याय। किनभने पत्रुससँग चाहिँ प्रभु येशु बौरिनु उठ्नु भएपछि उसँग छुट्टै इन्टरभ्यू लिनुभएको थियो, तपाईँलाई थाहा छ है, पत्रुससँगको इन्टरभ्यू। पत्रुसले चाहिँ 3 दिन पटक प्रभुलाई चाहिँ इन्कार गरेको थियो, त्यो रात क्रुसमा उहाँलाई भोलिपल्ट मार्नुभन्दा अगाडि, अनि त्यसैले अनि धुरुधुरु रोएको थियो, पश्चाताप गरेको थियो। अनि प्रभुलाई थाहा थियो कि पत्रुस अलिक निराश हुनुपर्छ भन्ने कुरा, अनि सबै चेलाहरूलाई थाहा थियो पत्रुसले यस्तो गर्यो है, अनि ऊ आफैलाई थाहा थियो, आत्मग्लानी पनि भइरहेको थियो भनेर हामी कल्पना गर्न सक्छौँ यदि हामी उसको ठाउँमा भएको। त्यसैले प्रभुलाई, प्रभुले के गर्नुभयो भने 3 पटक उसलाई मौका दिनुभयो। 3 पटक तिमीले मलाई इन्कार गर्यो, अब 3 पटक चाहिँ तिमीले मलाई प्रेम गर्छौ भन्ने कुरा बताउने मौका दिन्छु। तर यो चाहिँ कुराकानी हुँदाखेरि चाहिँ पत्रुसको जवाफ हेर्नुहोस् त एकदम चाखलाग्दो छ। यूहन्ना 21 अध्यायमा चाहिँ अनि 15 पदबाट हामी सुरु गर्नेछौँ, 15 पदमा। यसकारण तिनीहरूले भोजन खाइसकेपछि, अब याद गर्नुहोस् है, प्रभु येशु मरेर बौरी उठ्नु भएछ, उहाँसँग अब कस्तो शरीर छ, बौरी उठाएको शरीर छ, तर उहाँले खाना खानु भएको छ है, माछा खानुभएको छ है, माछा खानुहुन्छ। 15 पद, यसकारण तिनीहरूले भोजन खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई तिनीहरूले भन्दा बेसी प्रेम गर्छौ? उनले उहाँलाई भने, हजुर प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। अनि त्यसपछि 16 पदमा उहाँले उनलाई फेरि दोस्रो पल्ट भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई प्रेम गर्छौ? उनले उहाँलाई भने, हजुर प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। अनि फेरि 17 पद, उहाँले उनलाई तेस्रो पल्ट भन्नुभयो, हे सिमोन योनाका छोरा, के तिमी मलाई माया गर्छौ? उहाँले उनलाई तेस्रो पल्ट, के तिमी मलाई माया गर्छौ भनी भन्नुभएकोले पत्रुस दुखित भए, अनि उनले उहाँलाई भने, प्रभु तपाईँ सबै कुरा जान्नुहुन्छ म तपाईँलाई माया गर्छु भनी तपाईँ जान्नुहुन्छ। येशूले उनलाई भन्नुभयो, मेरो भेडाहरू छ र। यहाँ देख्छौँ अब पत्रुस चाहिँ ऊ आफैमा भरोसा गर्न धेरै नै छोडेको छ है। अनि केही दिन अगाडि चाहिँ ऊ चाहिँ एकदमै आत्मविश्वासले भरिएको मान्छे थियो। उसले भन्थ्यो, अरूले छोडे पनि त्यागे पनि म तपाईँलाई त कुनै रीतिले पनि त्याग्ने छैन, झ्यालखानामा जानु पऱ्यो म पनि जानेछु, यस्तो भन्ने मान्छे। उसको आत्मविश्वास र आफैमा भर परिरहेको मान्छे है, ऊ चाहिँ नराम्रोसँग लोड्यो, 3 पटक पछारियो। अनि अब चाहिँ उसले अलिकति सिकेको छ कि मेरो आफ्नै हृदय मैले राम्रोसँग जाने छैन रहेछ, मेरो हृदयमा त यस्तो पो रहेछ, मैले झुट बोले, मेरो प्रभुलाई इन्कार गरे, मैले चाहिँ प्रभुकै नामको शपथ खाएर पनि मैले त्यहाँ त्यो मान्छेलाई चिनेको छैन भनेर मैले उहाँदेखि शर्माएँ। छ नि, हामी कति कुराहरू चाहिँ यसरी सिक्छौँ, लोटेर हामी विफल भएर हामीले चाहिँ फेल खाएर। त्यसैले छ नि, जब तपाईँको जीवनमा तपाईँ कुनै बेला फेल खानुहुन्छ, तपाईँले चाहिँ ओहो मैले किन यसरी गरेँ, मैले गर्ने नहुने काम गरेँ, अब धेरै समय निराश भएर हिलोमा लडबुडी गरेर चाहिँ नबस्नुहोस्, केही फाइदा छैन, त्यो त झन् अविश्वास हो। ओ प्रभु मैले खत्तम गरेँ, मैले काम बिगारेँ, ओ खत्तम प्रभु मैले काम बिगारेँ भनेर रोएर चाहिँ नबस्नुहोस्, पश्चातापित हुनुहोस्। तर शैतानले चाहिँ तपाईँ त्यसरी नै लडीबुडी गरिरहेको चाहन्छ, किन त्यो अविश्वास हो। तपाईँले चाहिँ स्वीकार गर्ने, गर्नुपर्ने कुरा चाहिँ पहिले एउटा एक हुन, पुरै स्वीकार गर्ने, छिट्टो स्वीकार गर्ने, हृदयदेखि स्वीकार गर्ने अनि विश्वास गर्ने, उहाँले मलाई क्षमा दिनुभयो, उहाँले मेरो अधर्महरू सबै मलाई चाहिँ शुद्ध पारिदिनु भयो। अनि त्यसपछि अब चाहिँ नम्र भएर हिँड्न थाल्ने, पहिलाको जस्तो आत्मविश्वास अलिक पन्छाउने है, घमण्डलाई त्याग्ने, नम्र हुने, झन् डराउँदै उहाँमा भरोसा गर्ने अनि सिक्ने। मुख्य कुरा चाहिँ मैले भन्नुपर्छ चाहिँ सिक्नुहोस्। पत्रुसले सिकेको देखिन्छ, उसले त यहाँ के भन्छ भने पत्रुस तिमीले मलाई माया गर्छौ है, यिनीहरूले भन्दा म तपाईँलाई माया गर्छु, त्यसरी भन्दैन, पहिला त त्यसरी भन्थ्यो। उसले भन्छ प्रभु माया गर्छु, अब तपाईँलाई नै थाहा छ म माया गर्छु कि गर्दिनँ, तपाईँलाई थाहा छ। फेरि सोध्नुहुन्छ तिमी मलाई प्रेम गर्छौ, प्रभु तपाईँ जान्नुहुन्छ, तपाईँलाई थाहा छ मेरो हृदय, मलाई त के थाहा, माया गर्छु जस्तो लाग्छ तर तपाईँलाई थाहा छ मैले गर्छु कि गर्दिनँ। तिन तिनपल्ट यसरी जवाब दिन्छ, अनि यो चाहिँ पत्रुस नम्रतामा पुगेको हो, यो राम्रो हो, यस्तो व्यक्तिलाई प्रयोग गर्न सक्नुहुन्छ। घमण्डलाई सक्नुहुन्न, उसले त डिस्टर्ब गर्छ प्रभुको कामलाई, झन् कहाँ गएर त्यहाँ चाहिँ बगैँचामा के गर्छ, त्यो तरवार झिकेर त्यहाँ मालखसको काम पो काटिदिइरहेको थियो पत्रुसले, अनि झन् हप्काउनु पऱ्यो त्यहाँ, किनभने प्रभु त नाश गर्न आउनु भएको थिएन, बचाउन आउनुभएको, उहाँको अनुग्रह देखाउनु पर्ने, यहाँ त उसको मानवीय रिस देखाइरहेको थियो। त्यसैले हाम्रो आफ्नै बलबुद्धि र जोसले चाहिँ प्रभुलाई बाधा दिन्छ, नम्र भएर चाहिँ सिक्नु। अब चाहिँ पहिलो कुरन्थीमा जाउँ, बल्ल तल्ल पहिलो कुरन्थी 4 अध्याय, यहाँ चाहिँ पावलले पनि यस्तै कुरा गर्छ, अनि पावललाई चाहिँ कोरिन्थका विश्वासीहरू जसको बिचमा चाहिँ उसले सेवा गरेका थिए, 18 महिना त्यहाँ बसेर त्यो मण्डली सुरु गरेको थियो, अनि त्यसपछि अरू ठाउँमा गए ऊ चाहिँ प्रभुको वचनहरू सिकाउनलाई, अनि यो एफएसएस भन्ने ठाउँबाट यो पत्र लेख्दै थियो, तर उता नराम्रो खबर आउँदै थियो, मण्डलीमा चाहिँ झगडाहरू छन् रे, अनि विश्वासीहरू घमण्डी भएको छन् रे, कोही कोही त मुद्दा पनि एक अर्काको विरुद्धमा मुद्दा पनि लड्दैछन् रे, अनि अर्को एउटा कुरा चाहिँ के थियो भने पावललाई पनि दोस्याउँदैछन् रे। प्रायः जस्तो त्यो त जहिले पनि हुन्छ, जब मण्डली एकदम गोलमाल भइरहेछ नि त्यहाँ चाहिँ अगुवालाई दोस्याउने काम चाहिँ जहिले पनि हुन्छ, त्यसमा अचम्म नमान्नुहोस्, तपाईँ चाहिँ आफ्नो विषयमा होसियार हुनुहोस्। अनि पावलले चाहिँ अब उनीहरूलाई चाहिँ भन्छ, के भन्छ भने 4 अध्यायको 3 पदमा यसरी भन्छ, के अरे, तर तिनीहरूद्वारा वा मानिसको न्यायद्वारा मेरो जाँच गरिनु चाहिँ मेरो निम्ति एकदमै सानो कुरा हो, म आफै पनि आफूलाई जाँच गर्दिनँ, किनकि कुनै पनि विषयमा आफू दोषी भएको मलाई थाहा हुँदैन, तरै पनि यस कुराले म धर्मी ठहरिँदैन, तर मलाई जाँच गर्नुहुने चाहिँ प्रभु हुनुहुन्छ। पावलले भन्दैछ अब तिमीहरूले मलाई चाहिँ जाँच गर्दैछौ, न्याय गर्दैछौ, दोषी ठहराउँदैछौ, खास म चाहिँ त्यसलाई ठुलो ठान्दिनँ, यहाँसम्म कि म आफैले पनि आफैलाई म दोषी छु कि निर्दोष छु भन्दै म निर्दोष छु भन्दै त्यसरी म त्यसलाई ठुलो बनाउँदिनँ, किनभने म आफैले आफ्नो आँखामा निर्दोष भए पनि प्रभुको आँखामा ठिक छ कि छैन त्यो पो महत्त्वपूर्ण कुरा हो। उसले भन्दछ किनभने मलाई सबै कुरा त के थाहा, आफू के छु। यसको माने चाहिँ पावल चाहिँ बेहोसियारी थियो भन्ने त होइन, उसको कति होसियार थियो एकचोटि हेरौँ है, उसको आफ्नै तर्फबाट चाहिँ अनलाइन हेराएको है, प्रेरित 24 अध्यायमा जानुहोस् मसँग, प्रेरित 24 अध्याय, पावल आफ्नो तर्फबाट चाहिँ एकदम होसियार थियो, पावल आफ्नो विवेक सधैँ शुद्ध राख्नलाई उसले भरमजदुर प्रयास गर्थ्यो। अनि यो सुन्दर पद यहाँ छ, अनि यो पद चाहिँ तपाईँले नोट गरिराख्नुहोस् आफ्नो लागि, 24:16 पद, उसले भन्छन् अनि यसैले परमेश्वर र मानिसहरूतर्फ विवेक सधैँभरि निर्दोष राख्नलाई म आफू प्रयत्न गर्दछु। हेर्नुहोस् पावलले के भन्दैछ, उसले भन्दछु म एउटा कुरामा चाहिँ प्रयत्न गर्छु, त्यतिकै बेहोसियारी साथ होइन ल्याङथ्याङ लुङथ्याङ गरेर हिँडिरहेको थिएन पावल, ऊ एकदम ध्यान दिइरहेको छ, प्रयत्न गरिरहेको छ, यसमा चाहिँ ऊ चाहिँ जागो छ है, के कुरामा, विवेक निर्दोष राख्नलाई, आफ्नो हृदयलाई चाहिँ सम्हालेर राख्नलाई, र कतै पनि आफ्नो विवेकले दोस्याउँदा दोस्याउँदै पनि त्यसको घन्टीको आवाज सुन्दा सुन्दै पनि ऊ चाहिँ अगाडि बढ्ने खालको मान्छे थिएन, कदापि थिएन। कुनै काम गर्न खोज्दाखेरि चाहिँ हामीलाई भनौँ हाम्रो विवेकले हामीलाई चाहिँ बोल्न थाल्यो, ढुकढुक हुँदा ओ यो गर्नु हुँदैन है, तपाईँ अगाडि बढ्नुहुन्छ त्यो गर्नलाई, है यहाँ विवेकले बोलिसक्यो गर्नु हुँदैन था, तिमीलाई थाहै छ है, तर कोही पनि छैन नि त है, कसैलाई थाहा हुँदैन, तर ढुकढुक भइसक्यो, विवेकलाई थाहा भइसक्यो, परमेश्वर यदि विश्वासी हुनुहुन्छ भने त पवित्र आत्मा पनि हुनुहुन्छ। तर यहाँ चाहिँ त्यस्तो अवस्थामा चाहिँ पावल कस्तो थियो भने ऊ त्यसलाई चाहिँ तोड्दैन थियो, विवेकलाई नै तोड्दै हिँड्ने मान्छे थिएन पहिलो कुरा थियो। अनि उसले के भन्छ भने यो पनि दुई तर्फी छ, ऊ एक चाहिँ परमेश्वरतर्फ पनि विवेकलाई निर्दोष राख्नलाई एकदम प्रयत्न गर्छ, परमेश्वरसितको उसको सम्बन्ध एकदम 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 सफा राख्नलाई, कुनै पनि उसलाई थाहा भयो परमेश्वर र मेरो बिचमा चाहिँ यो सानो बादल कहाँबाट उठेर आएको छ, उसले चाहिँ त्यसलाई स्वीकार गरेर हटाउनको लागि चाहिँ उसले तुरुन्तै है भोलि स्वीकार गर्नु होला भन्ने छैन, ए सानो पाप सानो बाइबल नपढौँ, होइन ऊ चाहिँ त्यसलाई मिलाइहाल्थ्यो। तपाईँ त्यस्तो हुनुहुन्छ कि हुनुहुन्न, प्रभाव बढ्ने यसरी हो। अनि अर्कोतिर चाहिँ परमेश्वरसँग मात्र होइन मान्छेसित पनि, मान्छे मान्छेको सम्बन्धमा पनि केही भयो है, ओहो उसलाई अलिकति चोट पऱ्यो जस्तो मैले अस्ति भन्ने कुरा है, ऊ अफ त्यो मिलाउनलाई चाहिँ गइहाल्थ्यो, उसलाई थाहा भएपछि, थाहा छैन त केही गर्न सक्दैन है, त्यो व्यक्ति नआएसम्म उसलाई थाहा भयो है, सायद मैले गल्ती गरेँ होला त्यो बोल्न, ऊ मिलाइहाल्थ्यो, मान्छेप्रति पनि आफ्नो विवेक निर्दोष राख्नलाई प्रयत्न गर्थ्यो। अनि त्यसैले ऊ चाहिँ यस्तो गर्दा गर्दै पनि उसले के भन्छ भने तैपनि म आफूलाई निर्दोष लागे पनि परमेश्वरलाई मात्र थाहा छ पूर्ण रूपमा चाहिँ भनेर उसले भन्छ, के भनेको होइन एकचोटि जानुहोस् त पहिलो क्रान्ति चार, यहाँ चाहिँ उसले बताउँछ कि एउटा दिन आउँदैछ जसलाई चाहिँ बाइबलको अरू ठाउँमा ख्रिस्टको न्याय आसन भनिएको छ, यो चाहिँ पहिलो क्रान्ति 3 बयान गरेको छ, दोस्रो क्रान्ति 5 बयान गरेको छ, रोमी 14 बयान गरेको छ, ठाउँ ठाउँमा बयान गरेको छ, के भने साँचो ख्रिस्टियनहरू विश्वासीहरूको पनि एक दिन न्याय हुन्छ, तपाईँलाई थाहा थियो त्यो, अविश्वासीहरूको न्याय बेग्लै हुन्छ ठुलो सेतो सिंहासनको सामु चाहिँ, मरेकाहरू साना ठुलो उभिनेछन् भनेर प्रकाश 20:11-15 पदमा लेखेको छ, विश्वास नगर्नेहरू जसको नाम जीवनको पुस्तकमा लेखेको छैन उनीहरूको न्याय चाहिँ उनीहरूले गरेको कामहरू अनुसार न्याय गर्नेछ, अनि एक नै आगोको झिलमा जानेछ भनेछ। तर विश्वास गर्नेहरू चाहिँ त्यहाँ उभिने छैन, त्यहाँ त मरेकाहरू उभिने हो, हामी त बाँचेका रहौँ, जीवन पाएका रहौँ, हामी चाहिँ छुट्टै सिंहासनमा उभिनेछौँ, त्यो चाहिँ ख्रिस्टको न्याय आसन भनेछ। अनि त्यो न्याय आसनमा चाहिँ प्रभुले हामी स्वर्ग जाने कि नरक जाने भनेर छुट्याउने कुरा गर्नुहुन्न, किनभने साँचो विश्वासी त आज नै तिमी मसित स्वर्गलोकमा हुनेछौ भनेर डाकुलाई भने जस्तै विश्वास गरेकै घडी उच्च प्रभुको भइसक्यो, त्यो सवाल सकियो अब है, त्यो फेरि त्यसलाई छानबिन गरेर आवश्यक छैन, येशु ख्रिस्टको रगतले उकिनिएको हो। तर कुरा के भने मुक्ति पाइसकेको व्यक्तिको पनि न्याय हुनेछ, अब के विषयमा न्याय हुनेछ अस्पष्ट लेखेको छ, उसको कामहरूको न्याय गर्नेछ, भनेको भन्दा मुक्ति सवाल होइन तर इनाम दिन, जे जे प्रभुको लागि अब सेवा गरियो काम गरियो, एउटा सानो चेलाको लागि एउटा एक कप पानी चिसो दिए पनि त्यसको पनि इनाम हुनेछ भनेको छ है। अब यो कसरी गर्नुहुनेछ त प्रभुले है, ए त्यसो भए त म त ग्यालनका ग्यालन पानी दिन्छु होइन, इनाम बन्यो भने त कहाँ एक सानो क्लारा गिलास मात्र, हेर्नुहोस् त्यो बाहिरी काम मात्र हेर्नुहुन्न प्रभुले है, बाहिरी काम के हो बाप्रे है, बाहिरी काम हेर्दाखेरि बाप्रे यस्तो गर्दैछ उसले, बाप्रे उ त कस्तो सेवा कति काम गरेको, प्रभुले त्योभन्दा गहिरो हेर्नुहुन्छ, त्यो सब ठिक हुनसक्छ, प्रभुले चाहिँ सतहभन्दा भित्र हेर्नुहुन्छ, कहाँ हो त्यो, त्यो चाहिँ हृदयमा हो प्रियहरू हृदय। अनि त्यो चाहिँ पावलले कुरा गर्दैछ, यो चाहिँ पहिलो कुरो चारको पाँच, पहिलो कुरो चारको पाँचमा हेर्नुहोस् मसँग, उसले भन्छ यस कारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर, उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ, अनि तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ। यो न्याय चाहिँ प्रशंसा पाउनलाई हो, च्याब्बास ए असल र विश्वासयोग्य दास, तिमी थोरै कुरामा विश्वासयोग्य भयो अब तिमीलाई म धेरै माफ गर्छु धेरै कुराहरूको अधिकारी बनाउनेछु। त्यसैले यो चाहिँ प्रभुबाट इनाम पाउनलाई हो। यो कसरी गरिनेछ भन्ने कुरा चाहिँ गर्नुभन्दा पहिला यो कहिले गरिनेछ यहाँ भनेको छ पाँच पदमा प्रभु नआउन्छ भनेपछि जब प्रभु येशू चाहिँ विश्वासीहरूलाई लिन आउनुहुनेछ। हे प्रभु येशू जीव चाँडै आउनुहोस् बाइबलको अन्तिम प्रार्थना। विश्वासीहरू के को लागि पर्खिरहेछन् भने येशू ख्रिस्टको आगमनको लागि। अब येशू ख्रिस्टको आगमन भन्नाले चाहिँ फेरि त्यहाँ चाहिँ दुईवटा चरणहरू छन्। एउटा चाहिँ यही पृथ्वीमा ओर्लेर आफ्नो शासन स्थापना गर्नुहुनेछ, त्यो त गजब हुनेछ, यरुसलेमबाट उहाँले गर्नुहुनेछ। तर त्योभन्दा अगाडि चाहिँ उहाँ हावामा आउनुहुनेछ भनेर लेखेको छ। कोही कोहीलाई थाहा छ होला कुन खण्डमा त्यो लेखेको छ? पहिलो थेसलोनिकी चार अध्यायमा चाहिँ राप्चरको विषय अर्थात् उठाइ लगिनेछौँ हामी हावामा, उहाँ चाहिँ आउनुहुनेछ, तुरै बज्नेछ, अनि हामी मरेकाहरू चाहिँ पहिले बौरी हुनेछन् र हामी जो जीवित रहिरहेका छौँ हामी चाहिँ हावामा उठाइनेछौँ सदाशरू उहाँसँग हुनलाई। अनि त्यसैले त्यो चाहिँ राप्चर हो उहाँसँग, यो चाहिँ कुनै पनि घडी हुनसक्छ, आजै हुनसक्छ, मैले यो वचन बाँड्न भ्याउन अगाडि नै हामी उठ्न सक्छौँ है। पर्खिरहनु भएको छ कि ओहो मेरो त पाँच दसवटा काम थियो अहिले नआउनुहोस् है, त्यस्तो छ कि तपाईँको हृदयमा? होइन त्यस्तो केही पनि हुनु हुँदैन, तपाईँले काम गर्ने हो, लेनदेन सबै छ है, पढाइ छ, जाँच छ, पढ्नुहोस्, प्रभु आउनुहुन्छ भनेर पढ्ने त नछाड्नुहोस् न, जहाँ गर्दा खेल्नुहुन्छ तपाईँ। तर के भने जे गर्नु छ गरिरहने, तर प्रभु आइहाल्नु भने ओहो प्रभु म त तयार थिएँ धन्यवाद है, अनि हामी चाहिँ जान्छौँ। त्यो दिनको कुरा गरिरहेको छ यो पहिलो कोरिन्थी चारको पाँचमा। अनि त्यही घटना हुने बित्तिकै पहिलो कुरा नै के छ भने हामी क्रिस्चियनहरूको कामहरू अथवा सेवाहरू जे गऱ्यौँ हाम्रो शरीरद्वारा असल वा खराब, जे प्रभुको निम्ति हामीले गऱ्यौँ, सानोभन्दा सानो कुरा पनि उहाँले बिर्सनुहुन्न भन्नु खोज्यो के, त्यो सानो एक गिलासको पानीको कुरा, सानोभन्दा सानो यदि पुरा हृदयले साँचो हृदयले प्रभुको निम्ति भनेर जस्तो त्यो विधवा आइनाले चाहिँ दुईवटा तामाको पैसा राखेको जस्तो कि प्रभुले चाहिँ त्यसलाई चाहिँ हेर्नुहुन्छ, त्यो एकदम मन पराउनुहुन्छ, हामीले धेरैचोटि सुन्यौँ होइन त्यो, अनि त्यसको चाहिँ उहाँले इनाम दिने दिन हो जब हामी निस्वार्थ सेवा उहाँको निम्ति गऱ्यौँ, उहाँले दिनुभएको कामलाई हामीले व्यवस्था गरेनौँ, हामीलाई दिनुभएको स्वास्थ्यलाई चाहिँ आफ्नै निम्ति मात्र प्रयोग गरेनौँ, हामीलाई दिनुभएको सम्पत्तिबाट पनि उहाँको आदर गऱ्यौँ, हामीलाई दिनुभएको सिपहरू पनि उहाँको काममा लगायौँ, जे पनि उहाँको लागि हो यी सबको लेखाजोखा हुनेछ। अनि त्यो लेखाजोखा गर्दाखेरि चाहिँ प्रभुले बाहिरी कुरा मात्र हेर्नुहुन्न, ल कति पटक तिमीले सुनाए, अब कतिवटा ट्र्याक, होइन त्यस्तो तरिकाले होइन त्यो पनि होला, तर मुख्य कुरा चाहिँ कुन हृदयले गर्यो, मुख्य कुरा नि यही छ, कस्तो मनले गर्यो, मलाई प्रेम गर्दै गर्यो कि आफैलाई प्रेम गर्दै गर्यो, मलाई हेर्दै गर्यो कि मान्छेलाई देखाउन गर्यो, यो चाहिँ नम्बर एक हुनेछ। यो चाहिँ पहिलो कुनै चारको पाँचमा यही बुझ्छ किन यहाँ लेखेको छ उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ र हृदयहरूका विचारहरू प्रकट गरिनुहुनेछ। अब चाहिँ हामी फर्केर जाउँ पहिलो योहन्ना तिनमा है, अनि मैले अब हाम्रो पहिलो योहन्ना तिन अध्यायको खण्डमा चाहिँ हृदयले दोषी ठहराउने अनि हृदयले दोषी नठहराएको अवस्था प्रयोग गर्ने क्रममा चाहिँ यहाँ केसँग जोड्न थाहा छ हेर्नुहोस् है, केसँग जोडिन्छ हामी पढ्दै गएपछि देख्छौँ, प्रार्थनासँग जोडिन्छ, प्रार्थनाको सम्बन्ध प्रभुसितको हाम्रो प्रार्थनाहरूलाई नै असर पार्ने कुरा रहेछ यो त। अनि यो सानो कुरा होइन, किन सानो कुरा होइन, किनभने प्रार्थना बिना परमेश्वरको सामर्थ्य बिना हामीले के नै गर्न सक्छौँ र रहिरहने काम प्रभुलाई खुसी पार्ने अनि प्रार्थनालाई बाधा दिने एउटा कुरा छ र त्यसलाई हामीले राम्रोसँग बुझेन भने हामी त कमजोर कमजोर विश्वासी हुन्छ, बाहिरी सतही बोक्रो मात्र। त्यसैले अब पढ पहिले भन्दा तिनको अनि एक्काइस पद प्रियहरूको के अरे बिस पद पनि, किनकि हाम्रै हृदयले हामीलाई दोष दिन्छ भने परमेश्वर त हाम्रो हृदयभन्दा महान हुनुहुन्छ र सबै कुराहरू जान्नुहुन्छ। जसरी पत्रुसले पनि भने तपाईँ सबै कुरा जान्नुहुन्छ। एक्काइस पद प्रियहरूको कति मिठो शब्द, विश्वासीहरू चाहिँ परमेश्वरको प्रिय छोराछोरीहरू हो। प्रियहरूको हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरतर्फ हामीलाई के हुन्छ, साहस हुन्छ। अब त्यो शब्दलाई सोचिराख्नुहोस्, ख्याल गर्नुहोस्। हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने परमेश्वरतर्फ हामीलाई साहस हुन्छ। अनि त्यो साहस कस्तो खालको साहस हो, केसँग सम्बन्धित छ? बाइस पदमा उल्लेख छ, प्रार्थनामा साहस रहेछ। अनि हामी जे माग्छौँ सो उहाँबाट पाउँछौँ, किनभने हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र जुन कुराहरू उहाँका दृष्टिमा मन पर्दछन् ती गर्दछौँ। त्यसरी चाहिँ हामीले छौँ। त्यसैले हामी चाहिँ अर्को पालि यो भाग चाहिँ म बाँड्न अझ चाहन्छु। प्रार्थनामा साहस चाहिँ केसँग सम्बन्धित रहेछ? एउटा निर्दोष विवेकसँग सम्बन्धित रहेछ। जब विवेक निर्दोष हुन्छ, सफा हुन्छ, अनि निर्धक्क साथ भनेको खुल्लो खुल्ला मन खोलेर कुरा गर्न सक्दो रहेछ। मनमा के भइरहँदाखेरि चाहिँ खुल्लो खुल्ला कुरा गर्न सक्दैन परमेश्वरसँग। हामी मान्छे मान्छे पनि त्यही नै हो, होइन? त्यही नै हो। अनि त्यसैले परमेश्वर भन्नुहुन्छ है, विवेकलाई शुद्ध राख। अहिले पनि हामीले गीतमा गाएका थियौँ, विवेकलाई सधैँ शुद्ध राख, पवित्र राख। अनि त्यसैले त्यो चाहिँ प्रभुको इच्छामा हामी अर्को पालि हेर्नेछौँ। अनि अहिले चाहिँ हामी रोटी र दाल रस प्रभु भोजमा जानेछौँ। यो अति नै पवित्र सुन्दर कुरा प्रभुले नै दिनुभयो, उहाँको विचार हो, हाम्रो आइडिया हो। रोटी र दाल रसबाट लिएर प्रभु येशूको शरीर र बगाएको रगतलाई सम्झना गर्ने, यो त उहाँको आइडिया हो। त्यसैले यो सबभन्दा राम्रो आइडिया हो। म नाउन्जेल गर भन्नुभएको छ, उहाँ आउनुभएको छ, आजै आउन सक्नुहुन्छ, तर नाउन्जेल हामी गर्ने हो। यो अक्सर गर्ने गर, त्यसैले यो वर्षको एकचोटि गर्ने होइन, यो गरिरहने हो, धेरै गर्ने हो, महिनाको एकचोटि कहिले काहीँ बढी पनि गर्न सकिन्छ। अनि हामी त सम्झना गर्न चाहन्छौँ हाम्रो प्रभुको मृत्युलाई, हामीप्रतिको प्रेमलाई, उहाँको प्रेमको चिन्हहरू जस्तो हामी चाहिँ यहाँ हेर्दैछौँ, उहाँको प्रेमलाई दर्शाउने फोटो जस्तो हेर्दैछौँ। हुँदैन हामीलाई जब होइन कुनै पुरानो फोटो हेर्छन् है, होला बितिसक्नुभएका आमा बुवाको फोटो, त्यही पनि मनमा चाहिँ न्यानो भएर आउँछ है। अब हामीले चाहिँ हाम्रो प्रभुको प्रेमलाई दर्शाउने फोटो हेर्दैछौँ। उहाँ त जीवित हुनुहुन्छ, हामी साथ हुनुहुन्छ, हाम्रो साथमा खालि अदृश्य हुनुहुन्छ, तर यो कुराहरूले चाहिँ हाम्रो विश्वासलाई ताजा बनाउँछ, हाम्रो प्रेमलाई ताजा बनाउँछ। त्यसले यसलाई चाहिँ बेवास्ता गर्नु हुँदैन। अनि अर्को कुरा, यो गम्भीर कुरा पनि हो, किनभने यसले दर्शाइरहेको कुरा चाहिँ संसारको सबैभन्दा ठुलो कुरा हो कि ख्रिस्ट हाम्रा पापहरूको लागि मर्नुभयो र गाडिनु भयो र तेस्रो दिनमा बौडीले उठ्नु भयो चाहिँ सुसमाचार हो। अनि त्यसैले गर्दाखेरि चाहिँ यसलाई हल्का साथ हामी लिनु हुँदैन। के सफा छ, के शुद्ध छ, के स्वीकार गरेका छौँ हाम्रो पापहरू, के कुनै कुरा छ जो चाहिँ हामीले छोडिरहेकै छैनौँ, छोडिरहेकै छैन, समातेर राखेका छौँ। त्यस्तो अवस्थामा हामीले प्रभुजीलाई खास उहाँ खुसी बन्नुहुन्न। हामी चाहिँ सबै कुरा खुल्ला सबै छोडिदिने, कुनै चिज नराख्ने उहाँ र हाम्रो बिचमा, अनि विश्वास विश्वास बिचमा पनि, अनि तब चाहिँ हामी यो लिन तयार हुन्छौँ। नत्र भने चाहिँ हामीले आफैलाई दोषी ठहराउँछौँ। अनि त्यसैले हामी यो लिन जानेछौँ। अनि तपाईँहरूको पनि भाग हुनेछ यसमा, भन्नाले चाहिँ लिने बाहेक भजनहरू रोज्न सक्नुहुनेछ। अनि भजनहरू रोज्दाखेरि चाहिँ क्रुसमा केन्द्रित भजनहरू चाहिँ रोज्न सक्नुहुन्छ है। त्यसैले रोज्दै गर्नुहोस्। अनि हामी चाहिँ प्रार्थना पनि गर्नेछौँ होइन, एकजना हामी मिलेर अनि हामी चाहिँ विश्वास प्रभुको प्रेमलाई सम्झदै ठुलो मूल्य कति ठुलो दुःख भोग्नुभयो उहाँले उहाँको पापरहित शरीरमा संसारको पापहरू अझ सोचौँ तपाईँको व्यक्तिगत पापहरूलाई मेरो पापहरू उहाँले बोक्नु भयो अनि उहाँलाई पीडा भयो उहाँलाई दुःख भयो उहाँलाई शासना भयो हामीले बुझ्न पनि सक्दैनौँ उहाँले जे भोग्नु भयो पिताले उहाँलाई त्याग्नु भयो यदि यदि जमा सबक्तनी भनेर उहाँलाई खदाउनु भयो उहाँ चाहिँ मर्नुभयो अनि उहाँले सबै तिरिदिनु भयो उहाँको बहुमूल्य रगत अचम्म होइन परमेश्वर नै मान्छे बन्नुभयो अनि परमेश्वरकै रगत उहाँले हामीलाई किन्नुभयो त्यसैले हामीले कस्तो प्रार्थना गर्दै यो लिनुपर्छ भने प्रभु म क्रुसलाई अझ बुझ्न सकौँ यो रोटी र दाग्रस म लिँदैछु म सोचेर सम्झना गर्दै लिन सकौँ र म पुग्न सकौँ तपाईँको प्रेमलाई तपाईँको वास्तालाई त्यो मूल्यलाई हो मेरो पापहरू सबैभन्दा पनि ठुलो पापभन्दा पनि तपाईँको यति ठुलो अनुग्रहलाई म बुझ्न सकौँ भन्दै लिनुपर्छ हल्का साथ नलिउँ है एकदम गम्भीर साथ लिउँ अनि प्रभुलाई चाहिँ प्रभुको हृदयलाई हामी खुसी पार्न सक्छौँ हुन्छ अगाडि बढ्नेछु कुनै भजन छ म पनि तल बस्न चाहन्छु।